बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
यहाँ बुद्धका आँसुको बक्स खोली यहाँ बुद्धका आँसुको बक्स खोली बसेको छ द्रष्टा नबोली नबोली बिरामी छु भन्दै थिए ती कसैले बिरामी छु भन्दै थिए ती कसैले जहर औषधिमा दिएको छ घोली बसेको छ द्रष्टा नबोली नबोली आहा खास सन्देश आयो अचानक आहा खास सन्देश आयो अचानक उताबाट पहिले चलाएर गोली बसेको छ द्रष्टा नबोली नबोली उधारो कसैले दिएको छ शान्ति उधारो कसैले दिएको छ शान्ति चलेकै छ बेला बखत रक्त होली बसेकै छ द्रष्टा नबोली नबोली म चाहन्छु गन्तव्यमा पुग्न आजै म चाहन्छु गन्तव्यमा पुग्न आजै उनी भन्दछन् यो पूरा हुन्छ भोलि यहाँ बुद्धका आँसुको बक्स खोली बसेको छ द्रष्टा नबोली नबोली अग्रज गजलकार प्राध्यापक डाक्टर घनश्याम नेउपाने परिश्रमीको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रमको शुरूआत गरे अग्रज गजलकार प्राध्यापक डाक्टर घनश्याम नेउपाने परिश्रमलाई लिएर आइपुगेको छु। उहाँलाई यति मात्रै भन्यो भने परिचय अधुरो रहन्छ। विशेष गरी उहाँलाई गजल प्रेमीहरूले गजलमाथि पीएचडी गर्नुभएका विद्यावारिधि गर्नुभएका व्यक्तित्व भनेर चिन्नुहुन्छ र लगभग 13 वर्ष बित्यो होला डाक्टर घनश्याम नेउपाने परिश्रमीसँग मैले बुलबुलमा यसै गरी कुराकानी गरेको थिएँ। त्यति बेला के कुराकानी गरियो बिर्सियो र 12 वर्षपछि खोलो फर्किन्छ भने जस्तै मेरा प्रश्नहरू पनि नयाँ नयाँ हुन्छन्। आज सर स्वागत छ तपाईँलाई।
धन्यवाद छ अचितजी।
अब मफसलमा हुनुहुन्छ, भेटघाट हुँदैन थियो, काठमाडौँ आउनुभएको बेला पारेर सुटुक्क मैले बोलाउने मौका पाएँ। धेरैले आज घनश्याम नेउपाने परिश्रमीलाई सुन्न पाउनुमा पक्कै पनि खुसी भइरहनु भएको छ भन्ने मेरो अनुमान छ। सरको यो बीचमा हाम्रो 12-13 वर्ष पछाडि आज भेट भएको छ, गजलको यात्राहरू यो बीचमा चाहिँ कसरी गए, पछिल्लो दशक सर कता कता लाग्नुभयो गजलमा, त्यहाँबाट सुरु गरौँ होला कुराकानी।
तपाईँसँग पहिलोचोटि जुन अन्तर्वार्ता अर्थात् जुन चाहिँ अन्तरङ्ग कुराकानीहरू भएका थिए मलाई त्यो बेलाको सम्झना अहिले पनि भइरहेको छ। वास्तवमा 12-13 वर्ष नै भइसक्यो त्यो अन्तर्वार्ता आफैमा अत्यन्त हाम्रा श्रोताहरूले मन पराएको अन्तर्वार्ता थियो। धेरैले त्यो सुनेर मसँग सम्पर्क गर्नुभएको थियो। यो बीचमा वास्तवमा भन्यो भने तपाईँले भन्नुभयो 12 वर्ष पछि फेरि खोलो चाहिँ उही ठाउँबाट बग्छ भने जस्तै तपाईँको र मेरो आज फेरि यो उज्यालो होममा भेट भइरहेको छ। यो बीचमा मैले मूलत हुन त मेरो मूल पेसा प्राध्यापन हो, त प्राध्यापन पेसालाई निरन्तरता दिँदै खास गरिकन गजल सिर्जना र गजलको सैद्धान्तिक समालोचना र गजलका समीक्षा आदिमा लागिरहेको छु र त्यसका अतिरिक्त अन्य गजल बाहेकका अन्य पनि रचनाहरू गरिरहेको छु। कविता, कथा, निबन्ध आदि पनि लेखिरहेको छु र पत्रकारिता जगतसित पनि कुनै न कुनै रूपमा म जोडिएको छु। तर पनि मूल रूपमा मैले गजलमा नै समय दिएको छु र यसै बीचमा साँच्चीकै भन्नुहुन्छ भने मेरो गजल सौन्दर्य मीमांसा 2064 र 2066 सैद्धान्तिक समालोचनाको एउटा महत्त्वपूर्ण कृति हो, त्यो आयो। त्यसले निकै महत्त्व प्राप्त गरेको छ, देश विदेशमा त्यसको डिमान्ड त्यसको माग भइरहेको छ।
त्यसलाई मैले अलिक सरल पारेर बुझाउँ होला, त्यो गजल मीमांसाभित्र के छ?
त्यसमा अब गजलको सिद्धान्त, त्यो अरबी गजल को परंपरा देखी वर्तमान सम्म को सिद्धांत का कुराहरू छन्
भनेपछि त्यो गजल सिक्दै गरेकालाई पनि काम लाग्यो गजल जानि सकेकालाई पनि
काम लाग्यो हो अनि त्यसका अतिरिक्त नेपाली गजलको इतिहास पनि छ र गजलका प्रशस्त प्रशस्त शास्त्रीय वरहरू पनि छन् र नेपाली लोक लयसित आधारित नेपाली स्वनिर्मित लयसित आधारित वरहरूका उदाहरणहरू पनि छन् र त्यसका अतिरिक्त यो मुसायरासितको गजलको सम्बन्धका कुराहरू पनि छन् र शास्त्रीय वरहरूको व्यापक रूपमा निरूपण गरिएको छ त्यसैले निकै महत्त्वपूर्ण कृति रहेको छ त्यो
मलाई धेरैले सोध्नुहुन्छ गजल लेख्न मन लाग्यो सिक्नको लागि कुन पुस्तक कहाँ पाउँछ होला कहाँ पाउँछ होला भन्नुहुन्छ अब आज गजलमाथि नै पिएचडी गर्नुभएको व्यक्तित्व यहाँ बस्नुभएको छ भनेपछि सरले नै यो गजल मीमांसाकै चाहिँ कुरो गर्दा कसले कहाँबाट पाउन सक्छ बताइदिन सक्नुहुन्छ
त्यो चाहिँ पहिलो प्रकाशन त रूपन्देहीको सनसाइन उच्च माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा मेरो एउटा कृति प्रकाशन गरिदिएको थियो 64 सालमा त्यहाँबाट प्रकाशित भयो त्यसपछि दोस्रो संस्करण फेरि त्यो संगम पब्लिकेशनबाट प्रकाशित भएको छ काठमाडौँबाट नै त्यसैले पनि संगम पब्लिकेशनमा सम्पर्क राख्नुपर्ने हुन्छ
प्राध्यापक डाक्टर घनश्याम नेउपाने परिश्रमीको बायोडाटा मेरो हातमा यति बेला छ उहाँले खेस्रा बायोडाटा तपाईँलाई यसो काम लाग्ला भनेर अहिले बोल्नको लागि सजिलो पार्न दिनुभएको यो बायोडाटा मैले पढ्न थालेँ भने सम्भवतः यो मेरो कार्यक्रमको 45 मिनट यहीँ सकिन्छ त्यसकारण 3 पाना छ मैले यसतिर लागिन उहाँको प्रकाशित कृतिहरू चाहिँ अन्त्यमा भन्ने खण्डकाव्य 2036 सालमा यो मौसम गजल संग्रह 2050 साल घामको छारीमा गजल संग्रह 2053 साल साहित्य सन्दर्भ समालोचना संग्रह 2055 जुनुमामा बाल गजल संग्रह जुन चुहेको रात गजल संग्रह अनिवार्य नेपाली स्नातक तहको पाठ्य पुस्तक आधुनिक नेपाली व्याकरण 2062 राम्रा चाचा मिठा पापा बाल गजल संग्रह गजल भूमिकावली भूमिका संग्रह गजल सौन्दर्य मीमांसा अनुसन्धानात्मक सैद्धान्तिक समालोचना 2064 द्वितीय संस्करण 2066 अनिवार्य नेपाली स्नातक तह 2066 साधारण नेपाली बीएड 2066 अनिवार्य नेपाली स्नातक तह 2068 साहित्य निरूपण समालोचना संग्रह कविता कानन कविता सिद्धान्त काव्य 2071 विभिन्न पत्र पत्रिकाहरूमा कविता गीत गजल एकांकी कथा लेख निबन्ध र समीक्षा समालोचनाहरू प्रकाशित र संविधा भन्ने अर्को पनि पुस्तक प्रकाशित सम्बन्धका कुरा मैले यसबाट यहाँ अहिले समेटेँ अब अरू बायोडाटाका कुरालाई म समेट्दिनँ उहाँले आचार्य गर्नुभएको छ संस्कृत साहित्यमा एमए नेपालीमा र विद्यावारिधि पिएचडी नेपाली र हिन्दी गजलको विश्लेषणात्मक अध्ययन शीर्षकमा भनेर उहाँको बायोडाटामा लेखिएको छ जन्मस्थान स्याङ्जा गण्डकी अञ्चल बलाम नित्य डाँडा श्रीकृष्ण गण्डकी 2 र अहिले रहने चाहिँ भैरवा होइन त सर
क्याम्पस प्रमुख पदमा
पढाउनुहुन्छ बस्नुहुन्छ पनि त्यहीँ अब मैले गजल वाचन त अरूहरूलाई पनि गराइरहेको हुन्छु सरसँग कुराकानीकै क्रमलाई जोड्छु तपाईँले नेपाली र हिन्दी गजलको विश्लेषणात्मक अध्ययन यो पिएचडीको लागि गर्नुभयो यसभन्दा यता आइसकेपछि नि वैयक्तिक आफ्नो चाहिँ रुचिको विषय भएको हुनाले पनि अध्ययन त जारी छ होला गजलमाथि
एकदमै निरन्तरता छ
निरन्तरता छ हाम्रो गजल तपाईँले पिएचडी गर्दा भन्दा पछाडिको दिनहरूमा चाहिँ अब कता गइरहेको छ अहिले
अब नेपाली गजल अहिले निकै त्यो प्रगतिको गतिमा छ भनौँ होइन र यसका मूल रूपमा 3 प्रमुख धारहरू छन् मैले 3 धार भन्ने गरेको छु त्यो 3 धार के हुन् त भन्दा एउटा शास्त्रीय बहरमा आधारित गजलहरू र शास्त्रीय बहरभित्र संस्कृत छन्दहरूलाई पनि लिन सक्छौँ हामीले त्यो बहरमा आधारित गजलहरू एक थरी गजल छन् भने अर्को नेपाली लोकलय र स्वनिर्मित लय त्यसको आक्षरिक एकरूपतालाई आधार बनाएर रचिएका लेखिएका गजलहरू त्यो दोस्रो धार भयो र तेस्रो धार यस्तो धार छ जसमा बहरलाई आत्मसात गर्न सकिएको छैन लयलाई पनि आत्मसात गर्न सकिएको छैन ती भावले सघन छन् विचारले उच्च छन् उत्कृष्ट पनि छन् तर काफियाका दृष्टिकोणले पनि शुद्ध छन् तर लयका दृष्टिले तिनीहरू सफल छैनन् त्यस खालका गजलहरू पनि लेखिएका छन् र त्यसैले 3 धार अहिले नेपाली गजलमा देखा परेको छ र यो पछिल्लो जुन चरण हो अहिले यो पछिल्लो चरणमा चाहिँ शास्त्रीय बहरमा लेख्ने धेरै युवा स्रष्टाहरू देखिएका छन् तर शास्त्रीय बहरमा लेख्ने क्रममा त्यो बहरलाई सहज रूपमा र सरल रूपमा चाहिँ प्रस्तुत गर्न भने नयाँ पुस्तकका गजलकारहरूमध्ये धेरै कम लेखेका छन् धेरैको चाहिँ बहरको लेखन औपचारिक भएको छ त्यसले चाहिँ गजलमा हुनुपर्ने जुन तगज्जुल हो जुन चमत्कारिक आकर्षण हो चोटिलो आकर्षण हो त्यो चाहिँ यो पछिल्लो पुस्तकका बहरमा लेख्नेहरूले त्यसलाई आत्मसात गर्न सकिरहेका छैनन् बरु त्यो चमत्कारलाई त्यो आकर्षणलाई तेस्रो धारका गजलकारहरू जसले चाहिँ बहरलाई आत्मसात गर्न सकेका छैनन्, लयलाई आत्मसात गर्न सकेका छैनन्, तर त्यो गम्भीर विषयवस्तुलाई उठाउने र चामत्कारिक ढंगले प्रस्तुत गर्ने शैली उनीहरूमा रहेको मैले पाएको छु।
हामीले तीनटा धारको कुरा गर्यौँ, तीनटा धारका गजलकारहरूले लेखेको गजलको उच्चतम रूप भनौँ न, अब हामीले लेख्दै गइसकेपछिको हाम्रो गन्तव्य भनेको गजलले संगीत पायो भने गन्तव्य हुन्छ कि, वा भनौँ न अब चक्कामा आयो भने, एल्बममा चलेर आयो भने हामीले त्यसलाई राम्रो मान्ने कि, मञ्चमा गएर उसले धेरै ठाउँमा वाह पायो भने त्यसलाई राम्रो मान्ने कि, अथवा होइन ऊ आफैले व्यक्तिगत सन्तुष्टि पाए मात्रै भने राम्रो हुन्छ कि, के गर्यो भने चाहिँ हामीले गजल ठिक भनेर विश्लेषण गर्न सक्छौँ।
अच्युजी, बहुत अत्यन्त महत्त्वपूर्ण प्रश्न उठाउनु भयो तपाईँले। गजलको पहिलो शर्त भनेको गायन हो, गायन पहिलो शर्त भएको हुनाले हामीले जेसुकै भने पनि गजल लेख्दा सबभन्दा पहिले गजलकारले, गजल गोले त्यसलाई गाउन मिल्ने किसिमले, त्यो पनि फेरि गीत जस्तो होइन, आरम्भदेखि अन्तसम्म, जस्तै गीतमा के हुन्छ भन्दा तपाईँको स्थायी र अन्तराको लय फरक हुन सक्छ, फरक हुन्छ, फरक हुन सक्छ, यतिसम्म कि अन्तराभित्रका पंक्ति पंक्तिको लयमा पनि केही भिन्नताहरू हुन सक्छन्। तर गजलको गायनमा, गजल गायकीमा ध्यान दिनुपर्ने कुरा के त भन्दा, गजलको मतलाको लय जुन हुन्छ, मक्ताको लय पनि त्यही हुनुपर्छ र निरन्तर अरू शेरहरूको लय पनि त्यही हुनुपर्छ। त्यस किसिमले गजल गायकी, गीत गायकी भन्दा नितान्त पृथक छ र गायनलाई पहिलो प्राथमिकता दिनै पर्छ, त्यो पहिलो सर।
अब गायनका पनि दुई धार हुन त, सरले यहाँ अब स्थायी र अनुप्रासमै, के अरे स्थायी र अन्तरामै फरक आउने कुरा गरिसक्नु भयो होइन, त्यसबाहेक पनि एउटा चाहिँ नि हामीले बहरमा लेखेर गजलको आफैले गुनगुनाउँछ अथवा सुनाउँछ त्यो किसिमको गायन भयो, अर्को चाहिँ तपाईँ लेखकका स्रष्टाका गजललाई चाहिँ संगीतकारले टपक्क टिपेर म संगीत भर्छु भनेर माग्ने पनि गरेका छन्। अब दुईटा मध्ये चाहिँ हामीले कुन गजल ठिक वा सफल मान्ने?
अब
मैले यसकै अध्ययता भएरै सरलाई यो प्रश्नहरू सोधेँ, अरूलाई भन्दा मलाई राइट पर्सन जस्तो लागेर।
अत्यन्त राम्रो प्रश्न गरिरहनु भएको छ। यो के हो त भन्दा, गजल रचना गर्नुभन्दा अगाडि गजलकारले आफै गुनगुनाऊ भन्छ के, गुनगुनाऊ हुन त, गजल कही जाती है भनेर पनि भनिन्छ, गजल गाउनै पर्छ भन्ने छैन, तर लयमा भन्न सक्नुपर्छ, लयलाई आत्मसात गरेर भन्न सक्नुपर्छ। त्यसैले यो तरन्नुममा गाउने, तरन्नुममा वाचन गर्ने एउटा शैली हो, त्यो गायकले नै गर्छ, लेखकले नै गर्छ, गजलकारले नै गर्छ, तरन्नुममा उसले मञ्चमा गाउँछ है, एउटा हो। अर्को, उसले गाउन सक्दैन तर बहरलाई आत्मसात गरेर वाचन गर्छ, त्यो वाचन गर्दा श्रोताहरूले उसको बहरमा, उसको गजलमा कहाँ कहाँ बहरमा त्रुटि छ भने पहिलाउन सक्छन्, त्यस ढङ्गले वाचन गर्नुपर्छ। अघि भर्खर तपाईँले मेरो एउटा गजल वाचन गर्नुभयो आरम्भमा, त्यो बहरमा छ र तपाईँले एकदमै बहरलाई नबिगाएर वाचन गर्नुभयो, मलाई एकदम खुसी लाग्यो कि।
भनेपछि हामीले गीत जस्तरी मोड्युल निकाल्नु पर्दैन,
पर्दैन पर्दैन पर्दैन,
सामान्य रूपले हामीले वाचन गर्दा पनि त्यसले न्याय पाउँछ।
एकदमै, गजलमा त त्यही नै हो नि, फारसी उर्दूमा त झन् त्यो वाचन गर प्रभावकारी ढङ्गले, तर बहर नबिगाएर वाचन गर भन्छ कि।
म त हिचकिचाउँछु किनभने म गाउन सक्दिनँ, ल बिगारेकारे बहरको गजल जस्तो लाग्छ मलाई,
वाचन गर्दा एकदम राम्रो मानिन्छ। र अर्को, अब तपाईँको जब तपाईँले लेख्दा नै तरन्नुममा गाउन मिल्ने या बहरमा वाचन गर्न मिल्ने, अर्थात् लयको आन्तरिक एउटा स्रोत रहेको जुन ढङ्ग छ, त्यो शैली छ, त्यो शैली हुने बित्तिकै सङ्गीतकारले या गायकले त्यसलाई त फेरि लयमा त गाउन त सकिहाल्छन् नि। त्यसैले गाउने जुन शैली हो, गाउने जुन गुण हो, जुन विशेषता हो, त्यो सबभन्दा पहिले गजलकारले आफूले आत्मसात गर्नुपर्दछ, उसले आत्मसात नगरिकन हुँदैन। त्यसैले गजलमा के भनिन्छ भन्दा, अर्को म बीचमा अलिकति बढी भन्न खोज्दै तपाईँलाई, गजल गाउने क्रममा तीन त्रिकोणीय सम्बन्ध हुनुपर्छ भन्छ। के भन्छ भन्दाखेरिमा, गजलकारले सबभन्दा पहिले मेरो गजल यो लयमा लेखेको छ है भनेर भन्छ, सङ्गीतकारले त्यो गजलकारको लयलाई बुझेर सङ्गीत गर्छ र त्यो सङ्गीतलाई बुझेर फेरि गायकले गाउँछ। त्यसैले त्रिकोणात्मक सम्बन्ध भएपछि मात्रै गजलको गायनको सफलता हुन्छ भन्ने मान्यता छ।
मैले अब सरको एउटा गजल सुन्न रहर गरेँ र सुनाउन रहर गरेँ। आज बुलबुलमा हामीसँग प्राध्यापक डाक्टर घनश्याम नेउपाने परिश्रमी हुनुहुन्छ र उहाँ भैरवा रहँदै आउनुभएको छ, त्यहीँ पढाउनुहुन्छ क्याम्पसमा। अहिले यहाँ काठमाडौँ आउनुभएको बेलामा मैले बुलबुलबाट पेश गर्दैछु। गजलमै विद्यावारिधि गर्नुभएको छ उहाँले, नेपाली र हिन्दी गजलको विश्लेषणात्मक अध्ययन शीर्षकमा, र आजभन्दा करिब 10-12 वर्ष अगाडि सर कति सालमा गर्नुभएको पिएचडी?
मैले 2000
सन् 2000 गर्नुभएको, भनेपछि त 15 वर्ष भयो। 15 वर्ष अगाडि पिएचडी गरिसक्नु भएको र गजलकै विषयमा अध्ययन गर्दै गजल लेख्दै पनि रहनु भएको छ लामो समयदेखि। अग्रज गजलकार हुनुहुन्छ हाम्रो, एउटा गजल उहाँको आवाजमा सुन्छ।
म एउटा यो मफा इलुन सूत्रको गजल हो, मफा इलुन सूत्रमा कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू, कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू, समाजभित्र नै त छन् बिगार्न चाहनेहरू, समाजभित्र नै त छन् बिगार्न चाहनेहरू, कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू। कतै छ घोष व्यर्थको, कतै छ घोष व्यर्थको अभद्र उग्र भीडमा, कतै अबोल छन् कठै पुकार्न चाहनेहरू, समाजभित्र नै त छन् बिगार्न चाहनेहरू, कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू। विकार छन् विषाद छन्, विकार छन् विषाद छन्, विचारमा विवाद छन्, विकार छन् विषाद छन्, विचारमा विवाद छन्, उभो चढे इमानलाई झार्न चाहनेहरू, उभो चढे इमानलाई झार्न चाहनेहरू, कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू। अनेक छन् प्रचारमा झुठा खबर जताततै, अनेक छन् प्रचारमा झुठा खबर जताततै, पछाडि छन् यिनै कुरा सुधार्न चाहनेहरू, पछाडि छन् यिनै कुरा सुधार्न चाहनेहरू, समाजभित्र नै त छन् बिगार्न चाहनेहरू, कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू। छ त्रास बस्ती बस्तीमा, छ त्रास बस्ती बस्तीमा, कहाँ छ खोई रक्षक, छ त्रास बस्ती बस्तीमा, कहाँ छ खोई रक्षक, अगाडि छन् अशान्ति नै उतार्न चाहनेहरू, कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू, समाजभित्र नै त छन् बिगार्न चाहनेहरू। धरा छ उर्वरा भनी बसेर मात्र हुन्छ के, धरा छ उर्वरा भनी बसेर मात्र हुन्छ के, खटेर लाग्नु पर्छ बीज उमार्न चाहनेहरू, खटेर लाग्नु पर्छ बीज उमार्न चाहनेहरू, कहाँ उसै सकार्दछन् नकार्न चाहनेहरू, समाजभित्र नै त छन् बिगार्न चाहनेहरू।
बुलबुल एउटा इरानी चरा। बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
तिमी चाँदनी चोक की सुन्दरी, तिमी चाँदनी चोक की सुन्दरी, कि हौ स्वर्गदेखि झरेकी परी, मिठो भावको गीत जस्तै कुनै, मिठो भावको गीत जस्तै कुनै, तिमी राग आला पकी निर्झरी, कि हौ स्वर्गदेखि झरेकी परी, हराउँ कि भित्रै तिमीमै डुबी, हराउँ कि भित्रै तिमीमै डुबी, तिमी लाग्दछौ मोहनी पोखरी, कि हौ स्वर्गदेखि झरेकी परी, मलाई सधैँ तानी राख्छौ उतै, मलाई सधैँ तानी राख्छौ उतै, तिमी हौ कि के प्रीतिकी मन्जरी, कि हौ स्वर्गदेखि झरेकी परी, म भेट्ने रहरमा थिएँ एक दिन, म भेट्ने रहरमा थिएँ एक दिन, तिमी आइहाल्यौ उडी मन चरी, कि हौ स्वर्गदेखि झरेकी परी, खुलै राखिदिएको छु मैले प्रिय, खुलै राखिदिएको छु मैले प्रिय, तिमी रम्न सक्छौ मेरो दिलभरि, तिमी चाँदनी चोक कि सुन्दरी, कि हौ स्वर्गदेखि झरेकी परी। प्राध्यापक डाक्टर घनश्याम नेउपाने परिश्रमीको गजल वाचन गरेर मैले फेरि स्वागत गरेँ तपाईँलाई बुलबुलमा। आजको बुलबुलमा हामीसँग डाक्टर घनश्याम नेउपाने हुनुहुन्छ। उहाँले गजलमा विद्यावारिधि गर्नुभएको मैले अघिदेखि बताइ पनि रहेको छु र हामी कुराकानीको क्रममा छौँ। गजल सम्बन्धी कुराकानी गर्दै गजलका विषयमा विभिन्न आयामहरूका बारेमा चर्चा गर्दैछौँ। मैले सरको अलिकति अगाडितिर लैजान्छु सर। गजलमा रुचि चाहिँ सरको के सानैदेखि रह्यो अथवा पछि कसैको प्रभाव पर्यो? कसरी गजलमा प्रवेश गर्नुभयो?
वास्तवमा मेरो साहित्यिक यात्राको आरम्भ कविताबाट भएको हो। त्यसपछि बिस्तारै बिस्तारै मैले कथातिर पनि हात हालेको थिएँ र खण्डकाव्यहरू लेख्ने काम पनि मैले गरेँ र नेपाली गजलको पुनर्जागरण पछि मनु ब्राजाकीका गजलबाट मूल रूपमा प्रभावित भएर मैले चाहिँ गजलमा हात हालेँ।
त्यसपछि अध्ययनलाई बढाउँदै लैजानु भयो।
त्यसपछि जब मेरो एउटा गजल मनु ब्राजाकीको प्रभावमा लेखेको एउटा गजल जब मैले मधुपर्कमा पठाएँ, मधुपर्कमा छापियो त्यो 45-46 सालतिर, अनि मधुपर्कमा छापिएको त्यो गजललाई फेरि त्यसको एक वर्षपछि मनु ब्राजाकीले नै एउटा समालोचनाको गजल सम्बन्धी एउटा समालोचना मधुपर्कमा नै छपाउनु भएको थियो। त्यसमा मेरा त्यो गजलका 2-3 शेरहरू राम्रा शेर भनेर उदाहरण दिएर उहाँले र निकै राम्रो सम्भावना भएका सशक्त गजलकार भनेर मेरो नाम उल्लेख गर्नुभयो। उहाँसित मेरो भेटघाट पनि थिएन, सम्पर्क अहिले जस्तो फोन सम्पर्क पनि थिएन, अनि म यति प्रभावित भएँ। जसको गजलबाट म प्रभावित भएँ उही व्यक्ति फेरि मेरो गजलबाट प्रभावित भएर मेरो प्रशंसा गरिरहेको छ, भनेपछि मैले अब गजलमा लाग्नुपर्छ भन्ने मलाई लाग्यो।
त्यसपछि
मैले यो गजलको बारेमा अध्ययन गर्न खोज्दा नेपालीमा खास पाइनँ, नपाएपछि मैले हिन्दीका किताबहरू, हिन्दीका समालोचनात्मक ग्रन्थहरू, अनुसन्धानात्मक ग्रन्थहरू खोज गरेँ र त्यसका साथसाथै हिन्दी देवनागरी लिपिमा लेखेका उर्दूका कृतिहरू पनि मैले कलेक्सन गरेँ र अध्ययन गर्न थालेँ। यसरी म चाहिँ
अनि विद्यावारिधिमा जाने सोच, यही विषय समात्ने सोच चाहिँ कसरी लिनु?
अब यो के भयो भन्दा नेपाली साहित्यमा गजललाई त्यो अवस्थामा पुनर्जागरण कालमा गजललाई एकदमै उपेक्षा गरिएको थियो, अनि त्यो पत्र पत्रिकाहरूले पनि गजललाई महत्त्व दिँदैनथे, अनि गजलका बारेमा खास अनुसन्धानात्मक लेखहरू, समीक्षाहरू भएका
50-55 सालसम्म गजललाई माया गर्ने मान्छे एकदमै कम थिए, अमलामा गर्न अटाउने
मलाई नै खिसी टिउरी गरेका उदाहरण छन्। ए गजलमा हात हाल्यो के गर्छौ तिमीले, बरु लोकगीत लेखेर हिँडे हुन्छ भनेर मलाई यसरी भनिएका कुनै सम्पादकले भनेका कुरा छन् होइन। अनि मलाई के लाग्यो भन्दा ओहो, नेपाली गजलमाथि यत्रो ठुलो प्रहार, अनि फेरि नेपालीहरूबाट नै, भनेपछि यसका क्षेत्रमा यसमा मैले केही गर्नुपर्छ भन्ने मलाई लाग्यो। र गर्नको लागि मूलत सिद्धान्त र समालोचनामा हात हाल्नुपर्ने हुन्छ, त सिद्धान्त र समालोचनामा हात हाल्नको लागि अनौपचारिक रूपमा हात हाल्दा म सफल नहुँला, मैले निरन्तरता दिन नसकुँला भनिसकेपछि, अनि मैले तपाईँले भने जस्तै लगभग 52 सालदेखि नै गजलमा नै पिएचडी गर्छु भन्ने प्रतिज्ञा गरेँ र नेपालमा त्रिभुवन विश्वविद्यालयमा त्यति बेला वास्तवमा गजललाई महत्त्व दिएकै थिएन र गजलमा पिएचडी गर्ने अवसर नै थिएन यहाँ, किनकि गजललाई युनिभर्सिटीले खासै महत्त्व दिएको थिएन।
तर अब अहिले कुनै पत्रिका यस्तो हुँदैन जहाँ चाहिँ गजल नछापिएको
हो नि त, हो नि त,
कुनै रेडियो त्यस्तो छैन जहाँ गजलको कार्यक्रम नबजेको
हो, साहित्यिक कार्यक्रम त्यस्तो छैन जहाँ गजलको वाचन
नगरिएको
होइन, त्यस्तो अवस्था आइसक्यो नि त। अनि मैले त्यसपछि म चाहिँ भारतमा पुग्नु पर्यो र त्यहाँको चाहिँ बाबा भीमराव अम्बेदकर विश्वविद्यालयबाट मैले हिन्दी र नेपाली गजल, फेरि नेपालीमा मात्र त्यहाँबाट गर्न पाइएन, उनीहरूले हिन्दीसित तुलना गर्नुपर्छ भनिसक्यो, हिन्दी र नेपाली गजलको विश्लेषणात्मक अध्ययन, त्यसमा मैले उर्दूको समेत एउटा च्याप्टर छ, त्यो शीर्षकमा हिन्दी र नेपाली गजलको विश्लेषणात्मक भनिए तापनि फेरि हिन्दी र उर्दूलाई पनि मैले तुलना गरेको छु त्यहाँ, र यसरी चाहिँ अध्ययन गर्ने क्रममा मैले त के गर्नु पर्यो भन्दा उर्दूको पनि अध्ययन गर्नुपर्ने बाध्यता भयो।
म फेरि अलिकति सरको कुरामा जोड्छु, तपाईँले भने जस्तै तपाईँ इतरकार र तपाईँभन्दा अगाडिका पनि अग्रज गजलकारहरू अथवा सुरुवातका गजलकारहरूलाई चाहिँ खिसी टिउरी गरेको प्रत्येकसँग एउटा अनुभव रहेछ। यति हुँदाहुँदै पनि गजल क्षेत्रको यी खिसी टिउरी भोगेका गजल स्रष्टाहरूमा ऐक्यबद्धता चाहिँ नभएको कि गजल विषय नै छुच्चो हो
नेपालमा? हुन त भारतमा पनि बहस व्यापक छ, व्यापक बहस छ, तर त्यहाँ फोहोरी बहस छैन होइन, यहाँ अलिकति फोहोरी बहस र राजनीतिमा जस्तै गुट उपगुट गराए। मलाई दुःख लाग्छ, म मोप्सोमा बसेको मान्छे, मैले नेपाली गजलको विकास होस्, विस्तार होस् भन्ने चाहन्छु, त्यसैले त्यसका निमित्त मैले काम गरिरहेको छु, त मलाई पनि कसैले कुनै गुटमा हालिदिएका छन्।
हुन त त्यस्ता बहसका बावजुद पनि अब गजलले धेरै फड्को मारेर आएर तिनलाई तपसिलमा हालिदिइसक्यो, रही पनि बहसबाट अछुत चाहिँ गजल कहिले पनि रहेन। गजल अहिले पनि झुण्ड झुण्डले आयोजना गर्छन् कार्यक्रमहरू, झुण्ड झुण्डले किताब प्रकाशन गर्छन्, झुण्ड झुण्डको आफ्नै आफ्नै विचारहरू छन्। यस्तो भइरहँदा चाहिँ गजल क्षेत्रका तपाईँहरू सुरुवातदेखिका अग्रजहरूको चाहिँ राय के हुन्छ, अथवा यसलाई यसो गरेर निप्टाउन सकिन्छ जस्ता खालका सुझावहरू छन्?
अब यस्तो छ, यो युग नै प्रयोगको युग पनि हो। 21 औं शताब्दीमा छौँ हामीहरू, रूढ र परम्परामा मात्र बाँच्न सकिँदैन पनि। त्यही भएर मैले तिनवटा धार भने नि अघि। अब मैले के भने भन्दा, एक थरीहरूले के भन्छन् भन्दा, घनश्याम परिसरमै आफू बहरमा लेख्छ र बहरमा नलेखेकाहरूलाई पनि यो ठिक छ भनिदिन्छ, यो के हो यस्तो, यो चाहिँ यसको चाहिँ सही बाटो छैन भनेर मलाई आरोप लगाउने गर्छन्। हो, म बहरमै लेख्छु, तर बहरविहीन गजलहरू पनि जुन भावपूर्ण छन्, होइन, जुन चाहिँ एकदम विचारले र बौद्धिकताले सघन छन् र जसमा हार्दिकता पनि छ र जसमा चमत्कार पनि छ, त्यस्ता गजलहरू तेस्रो धारका गजलका रूपमा मैले लिएको छु। नेपालमा सबभन्दा बढी गजल त्यस्तै लेखिएका पनि छन्।
मफस्वलमा बस्नुभएको अग्रज गजलकारको हिसाबले तपाईँ अरू जिल्लाहरूमा पनि गजलको कामको सिलसिलामा हिँड्नु भएको छ, गजलका कार्यक्रमका सिलसिलामा, अथवा बोलायो भने जानुहुन्छ?
विदेशमा पनि गएको छु नि त, गजलकै उसमा चाहिँ म कार्यपत्र पेश गर्नलाई म चाहिँ विदेशमा गएको छु, दार्जिलिङमा गएको छु, सिक्किम पुगेको छु, त्यसपछि कतार पुगेको छु, परम अतिथि नै भएर, होइन, र नेपालका त धेरै ठाउँमा, हिमाली भेग बाहेक धेरै ठाउँमा मैले लगभग 40 भन्दा बढी कार्यपत्र पेश गरिसकेको छु नेपाली गजलका सन्दर्भमा। त्यसैले पनि म त निरन्तर लाग्ने यसको लागि अभियन्ता हुँ, म एउटा यसको विद्यार्थी हुँ, अहिले पनि म लागिरहन्छु लागिरहेकै छु। त
मैले एकैछिन कुराकानीलाई रोकेर सरको गजल सुनाउनतिर लागेँ। आज डाक्टर घनश्याम नेउपानी परिश्रमी हामीसँग हुनुहुन्छ र गजलमा विद्यावारी दिवाले गर्नुभएको नेपाली र हिन्दी गजलको विश्लेषणात्मक अध्ययन भन्ने शीर्षकमा गर्नुभएको र उहाँका गजल हामी सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौँ।
एउटा गजल, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो। कोही थिएन साथी एक्लै थिए सफरमा, कोही थिएन साथी एक्लै थिए सफरमा, आत्मीय भावनाको अभिसार पाए तिम्रो, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो। नाङ्गै रमाउँदै यो दुनियाँ छ आज भोलि, नाङ्गै रमाउँदै यो दुनियाँ छ आज भोलि, आचारशील सभ्य श्रृङ्गार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो। तनको दुखाई बुझ्ने मनको पुकार सुन्ने, तनको दुखाई बुझ्ने मनको पुकार सुन्ने, सम्मोहको अनौठो व्यवहार पाए तिम्रो, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो। गन्तव्यमा म पुग्ने पक्कै छु पर्ख प्यारी, गन्तव्यमा म पुग्ने पक्कै छु पर्ख प्यारी, अब छैन कति चिन्ता आधार पाए तिम्रो, दिलभित्र साँची राख्ने सत्कार पाए तिम्रो, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो, कहिल्यै नवैलिने फुल उपहार पाए तिम्रो।
डाक्टर घनश्याम नेउपाने परिश्रमीले गाउनुभएको, वाचन गर्नुभएको हामीले गजल सुन्यौँ। अब म फेरि कुराकानीको क्रमलाई जोड्दाखेरि, हामीले अरबी फारसीबाट उर्दू हिन्दी हुँदै नेपालीमा आइपुग्यो गजल। अब हिन्दीबाट आएको भनिरहनु पनि जरुरी छैन, किनभने हामीले नेपालीकरण धेरै गरिसक्यौँ, यति धेरै भइसक्यो र हामी त्यहीँ डिपेन्ड हुनुपर्छ भन्ने पनि छैन। हुँदाहुँदै पनि जस्तो उर्दूमा अथवा हिन्दीमा गायनमा प्रशस्तै आए गजलहरू, अब हाम्रो नेपालीमा चाहिँ गायनमा यति कम छन् कि हामी रेडियोकर्मीहरूले नेपाली मात्रै गजल बजाएर कार्यक्रम सञ्चालन गर्छु साप्ताहिक रूपमा भनिरहन सक्ने अवस्था डिपेन्डेन्ट हुन सकेको छैनौँ, अझै इन्डिपेन्डेन्ट हुन सकेको छैनौँ, अझै डिपेन्डेन्ट भएरै बस्नु परेको अवस्था छ। यो अवस्थालाई चाहिँ सरले कसरी हेर्नुभएको छ र किन चुक्यौँ हामी यसमा?
मैले चाहेको प्रश्न गर्नुभयो अच्युतजी, अत्यन्त। अब नेपाली गजल सिर्जनाका दृष्टिले आज धेरै अगाडि छ, धेरै फड्को मारिसकेको छ, गजलका सङ्कलनहरू सङ्ग्रहहरू व्यापक रूपमा आएका छन्। तर अब नेपाली गजलले फड्को मार्नुपर्ने क्षेत्र हो गायन, है, गायनमा अब नराटिकन भनौँ, कैयौँ कैयौँ सङ्गीतकारहरूलाई चित्त दुख्छ, कैयौँ गायकहरूलाई पनि चित्त दुख्छ मेरा कुराले। म स्पष्ट रूपमा भन्छु, नेपाली साङ्गीतिक जगतमा, परम्परामा गजलका लागि उपयुक्त ट्रेन्ड अर्थात् चाहिँ प्रशिक्षित सङ्गीतकार कोही पनि छैन, म ठोकुवा गरेर भनिदिन्छु है। त्यसैले गजल गायकीको साङ्गीतिक क्षेत्र छुट्टै हुन्छ र गजल गायन गीत गायन भन्दा पृथक हुन्छ। त्यसैले पनि गजल गायनका लागि दुई चारवटा सङ्गीतकारहरूले भारतका केही महत्त्वपूर्ण ठाउँमा, चाहे बनारस, लखनऊ, बम्बई पुगेर ट्रेनिङ लिएर आउने, एकदमै गजल गायनकै लागि त्यो सङ्गीतका लागि ट्रेनिङ लिएर आइदिने हो भने,
मैले सरलाई प्रतिप्रश्न यहाँनिर अलिकति सङ्गीतकारहरूसँग पनि यही बिचमा बुलबुलमा कुराकानी भइरहँदा उनीहरूको तर्क के छ भने, हामीले गुगलबाट सिकिरहेका हुन्छौँ, नेपालको स्रोत त्यति ठुलो छैन कि हामीले चाहिँ विदेशमै गएर ट्रेनिङ गर्न सक्ने भन्ने हुन्छ। अहिले गुगलले प्रत्येक दिन हामीलाई सिकाइरहन्छ, हामीले पनि नयाँ नयाँ ट्रेन्ड पछ्याइरहेका हुन्छौँ भनेर दावी गर्नुहुन्छ सङ्गीतकारहरू। यति यो बिचमा चाहिँ सङ्गीतको टेक्निकल कुरा उहाँहरूले गुगलबाट सिक्ने र गजलको जुन गम्भीरता हुन्छ, गजलभित्रको जुन गहिराई हुन्छ, त्यो चाहिँ हजुरहरू जस्तै गजलको विज्ञहरूले बुझाउन सक्ने सङ्गीतकारहरूलाई अवस्था रहन्छ कि रहँदैन गायक अथवा सङ्गीतकारहरूलाई?
आवश्यक त्यो छ, तपाईँले जुन प्रश्न उठाउनु भयो नि, गुगलबाट सिकिरहनु भएको छ उहाँहरूले, तर यो के भन्दा शास्त्रीय एउटा गजल गायकी चाहिँ शास्त्रीय विधा हो कि, शास्त्रीय एउटा शैली हो, त्यस हिसाबले गुगल भनेको एउटा टेक्निकल कुरा हो। त्यो टेक्निकल कुरा गुरु बिनाको, त्यो यन्त्रलाई हामीले गुरु मान्यौँ कि, यन्त्रलाई गुरु मान्दा त्यसमा सफलता प्राप्त गर्न सकिँदैन। आधुनिकतामा यन्त्रलाई गुरु मान्दा पनि सफलता प्राप्त गर्न सकिन्छ।
त्यसरी पनि हुँदा हुँदै पनि हामीसँग प्राप्त गजलहरूमा केही चाहिँ कर्णप्रिय छन् भन्ने मेरो बुझाइ छ,
किनभने
सुन्ने बुलबुलिनहरू कतिले चाहिँ यो राम्रो लाग्यो दोहोऱ्याएर बजाइदिनुहोस् भनेपछि त्यसलाई कर्णप्रिय नै मान्छु मैले, किनभने मलाई राम्रो लागेको मात्रै सबैलाई राम्रो नलाग्न पनि सक्छ। यसर्थमा केही गजलहरू त्यस्तो निकाल्न सक्ने छन्, तर हामी बीच चाहिँ फेरि यो गजलकार गजलकारकै टकरावले सङ्गीतकार पनि मेरो प्यारो र मेरो नप्यारो भनेर च्यापिनेर छोडिने चेपमा त परेका छैनन् भन्ने पनि मेरो चासो छ सर।
धेरै राम्रो कुरा हो, मैले अघि नै भने त्रिगुणात्मक कुरा चाहिन्छ र सङ्गीतकार मित्रहरूले मेरो अनुरोध हो कि उहाँहरू आफैमा सफल हुनुहुन्छ गीत गायनका लागि, गीतका लागि उहाँहरू एकदमै सफल हुनुहुन्छ, नेपालीमा राम्रा राम्रा सङ्गीतकारहरू हुनुहुन्छ, उहाँहरूको केहीको नाम लिनु पनि सकिन्छ, नलिउँ कसैको लिने कसैले नलिने किन गर्नु पर्यो, तर उहाँहरूले अलिकति गजल गायकीको लागि एक हप्ता मात्रै सिकेर आए पनि धेरै माथि नेपाली गजल पुग्छ कि, म स्पष्ट रूपमा म भन्न चाहन्छु।
घनश्याम नेपाने सरको यो आग्रहलाई बुलबुलबाट मैले फेरि एकचोटि दोहोऱ्याएँ, कमसेकम एक हप्ताको लागि मात्रै भए पनि जहाँ गजलको चाहिँ नि उद्गम ठाउँहरू छन् अथवा गजल राम्रो विकास भइसकेको ठाउँ छ, त्यहाँ चाहिँ सङ्गीतको हाम्रा सङ्गीतकारहरूले गजलमा सङ्गीत कसरी भर्ने भन्ने कुरा सिक्नुभयो भने हामी धेरै माथि आउन सक्छौँ भन्ने सरको बुझाइ छ। बुलबुलमा यी शब्दलाई एकचोटि दोहोऱ्याएँ र फेरि पनि मैले सरलाई यो सङ्गीतकारकै विषय सन्दर्भलाई जोड्दाखेरि, हामीले लेख्ने सङ्गीतकारहरूले पनि के भन्नुहुन्छ भने, तपाईँले बुलबुलमा त्यति धेरै गजलहरू पढ्नुहुन्छ, हामीले लौन त कसैको चाहिँ एकदमै पूर्वाग्रह नराखिकन नचिनेको मान्छेको सङ्गीत गरिदिउँ भनेर हेर्दाखेरि कति चाहिँ सङ्गीत गर्नै नमिल्ने गजलहरू बढी आइरहेको हुन्छन् भनेर भन्नुहुन्छ। त्यहाँनिर हाम्रो त्रुटि कि सङ्गीतकारको क्षमता नपुगेको,
त्यो गायक र के अरे सङ्गीतकार र गजलकार का बीचमा सम्बन्ध हुनुपर्छ अनि बुझ्नुहुन्छ उहाँहरूले, डाइरेक्ट बुझ्नुहुन्न। किन बुझ्नुहुन्न भन्दाखेरिमा गजलमा टेक्निकल कुरा छ, यसमा शास्त्रीयता छ, शास्त्रीयताको कुरा मैले अघि नै भने, त्यही भएर एक हप्ता भए पनि ट्रेनिङ गर्नु पऱ्यो उहाँले। शास्त्रीयता बुझ्नुभयो भने, मैले जगजित सिंहको एउटा अन्तर्वार्ता पढेको थिएँ, लिखित अन्तर्वार्ता, उहाँले के भन्नुभएको थियो भन्दा, सुरुमा मैले गजल भनेर गाएँ, गीत जस्तै गाएँ, वास्तवमा मैले गजलको टेक्निकै बुझेको रहेछु, गजल त सूत्रमा लेखिँदो रहेछ, अनि गायक गजलकारहरूसँग सम्पर्क गर्न थालेपछि बल्ल मैले सही ढङ्गले गजल गाउन थालेँ, र पछि मैले मलाई जसले गजल दिन्छ यो कुन सूत्रमा लेख्नु भएको छ भनेर सोध्छु, सोधिसकेपछि उहाँहरूले यो सूत्रमा लेखेको छु भनेपछि मलाई अनि त्यसलाई सङ्गीतमा भर्न सजिलो पर्छ, म आफैले सङ्गीतकारलाई पनि सिकाइदिन्छु भनेर भन्नुभएको छ एक ठाउँमा जगजित सिंहले के। त्यसैले पनि त्यो गायक अर्थात् सङ्गीतकार र यो गजलकारका बिचमा समन्वय हुनु जरुरी छ।
अनि यस्तो छ कि छैन कि क्लासिक रूपमा गाएका गजलहरू नचलेको र अलि लाइट शैलीमा गाइदिएका गजलहरू चाहिँ चलिदिएको पनि छ कि छैन नेपालमा? त्यसलाई तपाईँले कसरी हेर्नु भएको?
नेपालमा त्यही छ, किन भन्दा त्यो बढी त्यो उस पार्ने चाहिँ युवाहरूले त्यो गीतको निकट जान चाहे के, गजललाई, गजल त सङ्गीतले जित्ने होइन शब्दले जित्ने हो भनिन्छ गजलमा, र गजल एकान्तमा आनन्द माने सुन्ने हो, हल्ला गर्ने होइन भनिन्छ। अब गीतहरू के हुन्छ भन्दा एकदम भिडभाडमा पनि सुन्न सकिने, त्यो सङ्गीतले जित्ने, तडाक भडक हुने, ढ्याङढुङ हुने, त्यो खालको सङ्गीत मन पराउने एउटा युवा जमात छ। त त्यो जमातले त्यस्तै गजल खोज्छ, तर गजल गायकीले सही ट्र्याक समात्न सक्ने हो भने त्यो जमात पनि फेरि त्यता पनि जान सक्छ नि त।
मैले अझै पर्सनलाइज गरेँ नमान्नु होला, सरले अघि पनि भन्नुभयो 40 जति कार्यपत्र मैले देशभरिको विभिन्न ठाउँमा प्रस्तुत गरिसकेँ। यी कार्यपत्रहरूको बीचमा सरले सङ्गीतको लागि कुनै कार्यपत्र तयार गर्नुभयो साङ्गीतिक गजलहरूको लागि, अथवा त्यस्ता आयोजकहरूलाई चाहिँ सङ्गीतलाई प्रवर्धन गर्ने गरी, गजलको सङ्गीतलाई प्रवर्धन गर्ने गरी पनि कार्यक्रम आयोजना गर, किन सरको त कति ठाउँमा प्रभाव पनि रहन्छ, ती खालका एक्टिभिटिज गर्नुभएको छ कि छैन?
मैले अब मेरा कार्यपत्रहरूमा कहीँ कहीँ गजल गायकीका बारेमा सामान्य चर्चा गरिएका छन्। अस्ति भर पनि अन्तर्राष्ट्रिय गजल उसको कार्यक्रममा पनि मैले एउटा कार्यपत्र पेस गरेँ, त्यहाँ पनि साङ्गीतिक पक्ष कमजोर छ भन्ने कुरा लेखेको छु। 25 पेजको मेरो कार्यपत्र छ, अस्ति भर्खर काठमाडौँ पेस गरेको प्रज्ञा प्रतिष्ठानमा, त्यो कुराहरू छ। र मोफसलमा केहीलाई मैले मोफसलमा केही त्यस्ता गजल गाउन र गजलमा सङ्गीत भर्न मन पराउने केही केही प्रतिभाहरूलाई मैले सिकाइरहेको छु। एकजना अहिले नाम लिउँ भने सुशील श्रेष्ठ भन्ने छ, नवलपरासीमा, परासी बजारकै हुन्। उनले अहिले गजलको सङ्गीत राम्रो किसिमले गर्न सक्छन्। अहिले उनले यो यो बहरमा छ, यो यसरी गाउनुपर्छ, यसको राग यो हुनुपर्छ, यसको ताल यो हुनुपर्छ भनेर ठ्याक्कै पक्रिन्छन् है। केही त्यस्ता छन् है, तर राष्ट्रिय स्तरका जुन सङ्गीतकारहरू हुनुहुन्छ उहाँहरूसँग सङ्गत गर्ने अथवा उहाँहरूसित समय मिलाएर बस्ने अवसर मैले पाएको छैन। बुलुमुका रुङहरू जस्तासँग पनि बस्ने अवसर मैले पाएको छैन। यदि उहाँहरूले मसँग समय माग्नुहुन्छ भने वास्तवमा गजल गायकीका केही शैलीहरू म उहाँहरूलाई बताउन सक्छु, तयार छु।
सर आउनुभएको बेलामा मैले अझै एउटा प्रश्न फेरि यसमै सङ्गीतबारे नै थप्न चाहेँ। जस्तो हामीले बहर सम्बन्धी गजल बहर हुन्छन् नि, गजलका बहरहरू सङ्गीतकारले अथवा गायकले बुझ्नु पर्छ कि नबुझे पनि पुग्छ?
होइन, अब बहर नबुझिकन सङ्गीतकारले सङ्गीत भर्नै सकिँदैन, र अनि त्यसपछि फेरि गायकले पनि बहर बुझ्नु पर्यो। तर गायकलाई ट्र्याकमा ल्याउने काम सङ्गीतकारले गर्नुहुन्छ, होइन, सङ्गीतकारले बुझ्नै पर्छ बहर।
अब अहिले अब मेरो बुझाइ अलिकति छर्लङ्गेर आएको जस्तो लाग्यो। अहिले हामीले कमसेकम औँलाभरि अटाउन सक्ने सङ्गीतकारहरू गजल चाहिँ बुझ्ने भएका छन्। गजलको सिद्धान्तलाई काफिया र रदिफ हो, अथवा त्यसको नाम रदिफ र काफिया हो नबुझे पनि शब्द मिलेको भनेर, यहाँ मिलेन भने गजल भएन भन्नसम्म सक्नुहुन्छ। अब बाँकी रह्यो उहाँहरूले बहर बुझ्नलाई, यसरी बुझौँ म छर्लङ्गेलाई यसरी
छर्लङ्गी।
हामी डाक्टर घनश्याम नेपाली परिश्रमीसँग छौँ। अब फेरि म उहाँलाई गजल वाचनकै लागि अनुरोध गर्छु। आज हामीले आजको बसाइमा विशेष गरी गजलको निकै अनुभव गर्नुभएको, नेपाली र हिन्दी गजलको विश्लेषणात्मक अध्ययन शीर्षकमा विद्यावारिधी नै गर्नुभएको, आजभन्दा धेरै अगाडि 15 वर्ष अगाडि विद्यावारिधी गर्नुभएको र मफसलमा बसेर लामो समयदेखि गजललाई सेवा गरिरहनु भएको व्यक्तित्व हामीसँग हुनुहुन्छ। उहाँका कुराकानी सुन्दै उहाँका गजल सुन्दैछौँ। अब कुन सुनाउनुहुन्छ सर?
आज म एकदमै यो शृङ्गारिक गजलहरू, पढाइमूलक गजलहरू ज्यादै कम लेख्ने मान्छे, त यस्ता गजल त्यति बेला लेख्छु जति बेला कुनै गायकले लौ न मलाई यस्तो गजल लेखिदिनुहोस् न सर भनेर अनुरोध गर्छ, अनि मात्र लेखिदिने गर्छु। त्यस्ता केही गजलहरूको एउटा कीर्ति नै पुग्ने मेरा गजलहरू छन्। त्यसैमध्येको एउटा गजल म यहाँ राख्न चाहेँ। तिमीलाई पाउने छ एक आश मेरो, तिमीलाई पाउने छ एक आश मेरो, चलेको छ त्यही आशमा सास मेरो, तिमीलाई पाउने छ एक आश मेरो। तिमी सामु आऊ अनि मुस्कुराऊ, तिमी सामु आऊ अनि मुस्कुराऊ, त्यही हुन्छ मस्ती र उल्लास मेरो, तिमीलाई पाउने छ एक आश मेरो, चलेको छ त्यही आशमा सास मेरो। न घामका किरण छन् न जुनको छ ज्योति, न घामका किरण छन् न जुनको छ ज्योति, छ बादलले घेरे को आकाश मेरो, चलेको छ त्यही आशमा सास मेरो, तिमीलाई पाउने छ एक आश मेरो। मलाई सधैँ हातमा हात देऊ, मलाई सधैँ हातमा हात देऊ, खुसीले खुलोस् मनको आकाश मेरो, तिमीलाई पाउने छ एक आश मेरो, चलेको छ त्यही आशमा सास मेरो। नगर्नु तिरस्कार बिन्ती कहिल्यै, नगर्नु तिरस्कार बिन्ती कहिल्लै तिमी नै त हौ जिन्दगी खास मेरो तिमी नै त हौ जिन्दगी खास मेरो तिमीलाई पाउने छ एक आस मेरो चलेको छ त्यही आसमा सास मेरो चलेको छ त्यही आसमा सास मेरो।
बस्दा बस्दै समय सकिन लागेको पत्तो पाएन छु सर मैले, अब हामी बिदा हुनुपर्छ। यो कार्यक्रम सुनिसकेपछि सरलाई कसैले सम्पर्क गर्न खोज्नुभयो भेट्न खोज्नुभयो भने कसरी सकिन्छ सर?
मेरो फोन नम्बर अहिले त सजिलो त मोबाइल नम्बरै दिनुपर्ने हुन्छ 9847023012 यो मेरो मोबाइल
9847023012
सम्पर्क गर्नुभयो भने म राति 12 बजे पनि गजलका बारेमा सोध्न चाहनेहरू सिक्न चाहनेहरूलाई म जहिले पनि साथ दिन्छु। मसँग अमेरिकाबाट बेलायतबाट कहाँ विदेशबाट धेरै ठाउँबाट यो रातिमा फोनहरू आउने गर्छन्, मैले जवाब दिने गर्छु।
गजलका विषयमा ट्विटरतिर हुनुहुन्छ कि?
छु छु फेसबुक ट्विटर म मजाले चलाउँछु नि, त्यो त मेरो त्यो बिना त म चल्नै सक्दिनँ।
अब धेरैजना चल्न
सक्दैन, त्यस्तो भइसकेको छ।
हस्, मफसलबाट काठमाडौँ आउनुभएको बेलामा हामीले यति कुरा गर्ने मौका पायौँ। आज बुलबुल चाहिँ नि अब भागी ठान्दैछ, धेरै पछाडि सरलाई 13 वर्ष पछाडि प्रस्तुत गर्न पाइयो। धेरै धेरै धन्यवाद सर हाम्रो कार्यक्रममा आउनुभएको।
मेरो तर्फबाट पनि यहाँलाई र यो उज्यालो होमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि हामी मफसलमा बस्नेहरूले आफ्ना भावहरू आफ्ना विचारहरू व्यक्त गर्ने खासै अवसर पाइरहेका हुँदैनौँ, त्यो मफसलभित्र नै सीमित रहन्छौँ। आज यो अवसर दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद मेरो तर्फबाट पनि दिन चाहन्छु।
हवस् त, अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुन्छौँ। जाँदा जाँदै प्राध्यापक डाक्टर घनश्याम नेउपाने परिश्रमीकै गजल वाचन गर्दै शुभरात्रि भन्छौँ। नचाहेरै कुनै काम गर्नुपर्छ कहिले, नचाहेरै कुनै काम गर्नुपर्छ कहिले, माथि चढ्न खोज्दा तल झर्नुपर्छ कहिले। जिन्दगीमा सबै मित्र मित्र रहँदैनन्, जिन्दगीमा सबै मित्र मित्र रहँदैनन्, दुश्मनको विश्वासमा पर्नुपर्छ कहिले। माथि चढ्न खोज्दा तल झर्नुपर्छ कहिले। पुल छैन नाउ छैन छैन तुइन भने, पुल छैन नाउ छैन छैन तुइन भने, जोखिममा पौडी नदी तर्नुपर्छ कहिले। माथि चढ्न खोज्दा तल झर्नुपर्छ कहिले। झरना ताल खोला नदी सधैँ नजिक हुन्नन्, झरना ताल खोला नदी सधैँ नजिक हुन्नन्, शीत उभाएर घैला भर्नुपर्छ कहिले। माथि चढ्न खोज्दा तल झर्नुपर्छ कहिले। जहर समेत काम लाग्छ परि आउँदाखेरि, जहर समेत काम लाग्छ परि आउँदाखेरि, औषधिमा पनि विष छर्नुपर्छ कहिले। माथि चढ्न खोज्दा तल झर्नुपर्छ कहिले। नियतिले सधैँ सुखी जीवन कहाँ दिन्छ, नियतिले सधैँ सुखी जीवन कहाँ दिन्छ, आफ्नै खुसी आफूले नै हर्नुपर्छ कहिले। नचाहेरै कुनै काम गर्नुपर्छ कहिले। माथि चढ्न खोज्दा तल झर्नुपर्छ कहिले।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल